بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، مائک میوٹ کر دے، دھیان اور توجہ کے ساتھ بات سنیں. تکبر کی صورتیں مجلس نمبر 66 ہے، 66. گنہگاروں کو حقیر مت سمجھو. ایک ملفوظ میں حضرت تھانی رحمت اللہ علیہ نے ارشاد فرمایا، اپنے تقوی و طہارت پر ناز کر کے گنہگاروں کو حقیر مت سمجھو اور ان کی خطائیں معاف کر دیا کرو. تکبر کرنے سے اندیشہ سلب نعمت کا ہوتا ہے، نعمت اللہ تعالیٰ چھین لیتے ہیں تکبر کرنے سے. یہ مضمون پہلے بھی آ چکا ہے کہ جب آدمی دین کے راستے پر قدم رکھتا ہے تو وہ شیطان جس نے یہ قسم کھائی ہے کہ میں انسان کو سیدھے راستے سے بہکانے کے لیے اس کے آگے سے، اس کے پیچھے سے، اس کے دائیں طرف سے، اس کی بائیں طرف سے آؤں گا، وہ شیطان دین کے راستے پر قدم رکھنے والے کا راستہ تکبر کے ذریعے مارتا ہے. ہاں، تکبر کے ذریعے مارتا. جی، تو تکبر کے ذریعے مارتا ہے. اس کے دل میں تکبر اور عجب پیدا کرتا ہے کہ تم نے تو یہ بڑا اچھا کام شروع کر دیا، پھر اس تکبر کے نتیجے میں دوسرے لوگوں کی تحقیر اس کے دل میں پیدا کرتا ہے. چنانچہ اس شخص کو یہ خیال آتا ہے کہ میں تو دین کے راستے پر ہوں اور یہ سب لوگ فاسق اور فاجر اور جہنمی ہیں، ایسا خیال آتا ہے. اس خیال کے نتیجے میں اس کے سارے عمل غارت ہو جاتے ہیں. اور ایسا ہی خیال آتا تھا کہ جو جماعت میں لگتے ہیں تو ذرا وقت لگانا شروع کر دیا، تو جو وقت نہیں لگاتے تو سمجھتے یہ لوگ بے دین ہیں، اور وقت لگانے والا ہی سمجھتے کہ ہم ہی دین پر ہیں. تو دیکھو، اس کو وقت لگانے سے دین کا راستہ اس نے اختیار کیا نا، تو اس کو تکبر سے مار رہا ہے کہ دوسروں کو چھوٹا سمجھ رہا ہے. یہاں تک کہ وہ علماء جو حدیث پڑھاتے ہیں ان کو بھی چھوٹا سمجھتا ہے، بولے یہ نہیں نکلتے اس لیے یہ چھوٹے ہیں، اور ہم بڑے، ہم دین، ہم اتنا اونچا کام کر رہے ہیں. حالانکہ دیکھو، اب اس کو تکبر سے اس طریقے سے مار دیا، اتنا پیسہ مرد. تو جو جیسا کام کرتا ہے تو ان کو مارتا جب تک اسلام ہو. چنانچہ وہ ان کو فاسق، فاجر، جہنم، اس خیال کے نتیجے اس کے سارے اعمال بیکار ہو جاتے. تو وہ کرنے والا جو وقت لگا رہا ہے، لیکن اگر دوسروں کو حقیر سمجھا، جو وقت نہیں لگا سکتے ان کو چھوٹا سمجھا، اس کے سارے اعمال بیکار ہو گئے. دوسروں کو حقیر سمجھنے کی بیماری نووارد میں بہت زیادہ پائی جاتی ہے، نئے لوگوں میں. نووارد وہ ہے جس کو پہلے دین کی طرف کوئی دھیان نہیں تھا. اچانک اللہ تعالی نے دین پر چلنے کی توفیق دے دی. تو وہ اپنے کو دوسروں سے افضل سمجھنے لگتا ہے اور دوسروں کو حقیر سمجھنے لگتا ہے، اور گنہگاروں کو حقارت کی نگاہ سے دیکھتا ہے. اس کے نتیجے میں اس کے دل میں تکبر پیدا ہو جاتا ہے. جو نئے نئے دین پر لگتے ہیں نا، تو ان کے اندر یہ چیز زیادہ پائی جاتی. جی، सही बात यह है कि नफरत गुनाह से करो, मगर गुनाह करने वाले की जात से नफरत न करो। कुफर से नफरत करो, मगर काफिर की जात से नफरत न करो। काफिर की जात से नफरत न करो। फैल से नफरत करो, कुफर से नफरत हो, फिस्क से नफरत हो। लिहाजा जब गुनहगार की जात से नफरत न होगी, तो फिर अगर किसी को किसी गुनाह के अंदर मुब्तला देखोगे तो उस पर तरस आएगा। अब देखो क्या कहा कि काफिर के कुफर को तो नफरत करो, लेकिन काफिर की जात से नफरत मत करो। अभी आज तो ये हाल हो गया है कि काफिर नहीं, एक मुसलमान है, और मुसलमान को अगर वो चलो बेदीनी पर रास्ते पर है, तो उसके उस गुनाह को तुम नफरत करो, लेकिन मुसलमान से क्यों नफरत करो? आज तो जो वक्त नहीं लगाता, बस उससे नफरत शुरू कर देते। गोया वक्त लगाना दीन है और दीन असल भूल गए। वक्त लगाना दीन नहीं है, याद रखना दीन के लाने के लिए है, वरना दीन कुछ और है। कुछ लोग दीन पर है, वक्त नहीं लगा रहे, इनको ये लोग बेदीन समझते हैं, क्योंकि उनके नजदीक वक्त लगाना ही दीन है। जो वक्त न लगाया वो बेदीन है। याद रखो, ये ऐसे गलत फहमियां लोगों में हो गई है कि असल मकसद को भूल गए, और जो जो जरिया था उसी को मकसद बना दिया। बोले वक्त लगाना मकसद है। इन्ना लिल्लाही व इन्ना। तो देखो इस उम्मत के अंदर फिर कैसा तोड़ पैदा हो गया, क्योंकि काम अपनी जगह से हट गया कि मकसद तो दीन था। तो बाज बगैर वक्त लगाए भी दीनदार होते हैं, दीनदार होते हैं जी। ये उमूमी इलाज था कि हर इंसान के लिए इस रास्ते में निकलना आसान है, तो जिसकी वजह से हर इंसान आ सकता है। बाजे दूसरे खसूसी रास्ते हैं, लेकिन मकसूद दीन पर इंसान को लाना है, दीन पर चलना है। इसलिए फरमाया, लिहाजा जब गुनहगार की जात से नफरत न होगी, तो फिर अगर किसी को किसी गुनाह के अंदर मुब्तला देखोगे तो उस पर तरस आएगा कि बेचारा इस बीमारी के अंदर मुब्तला है। मेरे खुसर जनाब भाई शराफत साहब, अल्लाह ताला ने उनको बुजुर्गों की सोहबत नसीब फरमाई है। मुझे उनकी एक आदत बहुत पसंद है, जब किसी की गलत आदत का तस्करा करते हैं ना उनके सामने, तो इस तरह करते हैं कि वो बेचारे नमाज नहीं पढ़ते। लफ्ज बेचारे जरूर लगाते हैं, बेचारे नमाज नहीं पढ़ते। जैसे हम कहते हैं कि फुला बेचारा बीमार है, इस तरह उसका तस्करा करते, और हमेशा तराहुम और तरस खाने का अंदाज इख्तियार करते, इसलिए कि ये गुनाह भी एक बीमारी है, और जिसको बीमारी लाहिक हो उससे नफरत कैसी, उस पर गुस्सा क्यों किया जाए, बल्कि उस पर तरस खाओ। जैसे डॉक्टर बीमार पर गुस्सा नहीं होता है, बीमार पर रहम खाता है और उसका इलाज शुरू करता है, ऐसे ही अगर हमारे सामने ऐसे लोग हो जो बेचारे दीन से दूर है, तो बीमारियां है, तो उस पर तरस खाओ और उसको सही बात समझाओ, ये उसका इलाज है, लेकिन उसे नफरत करो तो ये नहीं। तो हमेशा जिस्म के बीमार से कोई भी नफरत नहीं करता, बल्कि हर एक उसकी मदद करता है, ऐसे ही रूहानी बीमार बेदीनी की जिंदगी गुजार रहे हैं, उनसे भी नफरत नहीं करो, बल्कि उनसे भी मोहब्बत उनको समझाने की कोशिश करें। जैसे कि बेचारे बीमार हैं, तो इसलिए कि गुनाह भी एक बीमारी है, जिसको बीमारी लाहिक हो उससे नफरत कैसी, उस पर गुस्सा क्यों किया जाए, बल्कि उस पर तरस खाओ, उसके लिए दुआ करो कि अल्लाह ताला उसको इस बीमारी से निकाल दे। तो आज हर एक के सामने जिस्म की बीमारी तो होती है और उस पर तरस हर एक को आता है, बल्कि उससे मिलने भी जाते हैं। कहां पर? अस्पतालों में, उसके घरों पर बीमार की बीमार पुरसी करने जाते हैं, और शरीयत ने हुक्म भी दिया है, नफरत का हुक्म नहीं दिया। तो ऐसे ही जो बिचारे दीन से दूर है, तो ये भी बीमार है, तो उनके घरों पर भी जाओ उनकी बीमार पुरसी करने। उसी का नाम तो कहते थे मुलाकात, मस्जिद वाली जमात से जो जाते थे ना, तो ये क्या था, ये एक तरह की बीमारों की बीमार पुरसी थी, क्योंकि घरों में गए, پھر ان کو سمجھا رہے ہیں، نماز کی فضیلت بتا رہے ہیں، اللہ کی بڑائی بتا رہے ہیں، نبی کا تعارف کرا رہے ہیں، تو یہ کیا ہے؟ یہ گویا بیمار پرسی میں جیسے جاتے ہیں اور اس کو کس طریقے سے ہم میٹھی باتیں کرتے ہیں، اس کو اس سے بھی کہیں گے کہ بھئی دیکھو ایسا کرو اور ماشاءاللہ اللہ آپ سے راضی ہے، دیکھو ایمان دیا ہے، تو یہ اس کا علاج ہو رہا ہے. اس لیے مسجد سے جو ملاقات کے لیے گھروں پہ جاتے تھے وہ یہی ہے، اسی کا نام زیارت، یہ بیمار پرسی ایک طرح کی، جتنا اونچا عمل ہے. تو اس کے لیے اب بتاؤ، بیمار کے گھر پہ یا بیمار کے ہسپتال میں جانے کے لیے ہمیں کوئی شرم نہیں آتی ہے، تو کیا کسی کے گھر پہ جانے سے پھر کیوں شرم آتی ہے؟ اس لیے کہ ہم نے پہلے اس کو سمجھا ہی نہیں کہ ہے کیا. ہاں یہ بیمار ہے، اس کی بیمار پرسی، اللہ نے مجھے نماز کی توفیق دی اور اس کو نہیں دی ہے، میں اس کے گھر پہ جاؤں گا اور اس کو میں پوچھوں گا بھائی آپ بیمار ہو، کیا ہے، کیا پریشانی، کیوں نہیں آئے اللہ کا گھر، اللہ کے مؤذن نے بلایا. تو یہ اس لیے حضرت والا نے فرمایا کہ دوسروں پر نفرت کی نگاہ ڈالنا اور دوسروں پر تحقیر کی نگاہ ڈالنا کسی طرح بھی جائز نہیں، کسی طرح بھی جائز نہیں. دیکھو یاد رکھے یہ بہت ہو رہا، تحقیر کی نگاہ ڈالنا، نفرت کی نگاہ ڈالنا کسی طرح بھی جائز نہیں. کیوں؟ کہ جب آدمی دوسروں کو تحقیر کی نگاہ سے دیکھتا ہے تو سلب نعمت کا اندیشہ ہوتا ہے، اللہ نعمت کو چھن لیتے. کیونکہ اللہ تعالیٰ فرماتے ہیں کہ آپ کو توفیق دی، کس نے دی؟ اپنے اختیار سے، وہ میں نے دی. اور اس کو توفیق نہیں ملی، کس نے نہیں دی؟ میں نے نہیں دی. تو آپ اپنے آپ پر کیوں تکبر کرتے ہیں؟ چھن لی جائے گی، کہ آپ کا اس میں کوئی کمال ہی نہیں. اگر میں نے نماز پڑھی، اس میں میرا کوئی کمال نہیں، میرے اللہ نے پڑھوائی، اب اس کو نہیں پڑھی ہے تو اس کو اللہ تعالیٰ مجھے اب ذریعہ بنا رہا ہے کہ تم اس کے پاس جاؤ، لیکن اس کو حقیر مت سمجھو، اس کو روکنے والا بھی اللہ ہی ہے، کوئی اور نہیں روکتا ہے. تو ورنہ پھر کیا ہے، اللہ تعالیٰ اس نعمت کو چھین لیتا ہے کہ جو اللہ تعالیٰ نے تمہیں دین پر چلنے کی توفیق دی، اس کی نعمت ہے، یہ اس کی نعمت ہے یا نہیں؟ لولا اللہ ما اہتدینا ولا تصدقنا ولا صلینا، اگر اللہ تعالیٰ کی توفیق نہ ہوتی تو نہ ہمیں ہدایت ملتی اور نہ ہم صدقہ دے سکتے اور نہ ہم نماز پڑھ سکتے. جو اعمال صالحہ ہو رہے ہیں انہی کی توفیق سے ہو رہے ہیں، اس پر شکر ادا کرو. کیسا ناز، کیسا تکبر، کیسا عجب، کیسی تحقیر، شکر ادا کرنا چاہیے، ناز نہیں کرنا چاہیے، تکبر نہیں کرنا چاہیے. اگر دوسروں کی تحقیر کروں گے تو اندیشہ اس بات کا ہے کہ اعمال صالحہ کرنے کی جو توفیق تمہیں عطا فرمائی ہوئی ہے وہ کہیں سلب نہ ہو جائے. کہیں وہ سلب نہ ہو جائے. جی تو اگر آدمی یہ عجب و تکبر نہ چھوڑے تو بعض اوقات اعمال صالحہ کی توفیق سلب ہو جاتی. اللہ تعالی ہم سب کی حفاظت فرمائے، آمین. ہاں اس لیے یاد رکھے، شکر ادا کرے، ہر وقت دھیان رکھے کہ تو اللہ کی طرف سے، میرا کوئی کمال نہیں. ایک ملفوظ میں حضرت والا نے ارشاد فرمایا، جس کو اپنے سے بڑا سمجھے، جس کو اپنے سے بڑا سمجھے اس کے ساتھ عبارت آرائی کرنا ادب کے خلاف ہے. آگے سمجھو، مثلا اگر آپ کسی بڑے کو خط لکھے، اگر آپ کسی بڑے کو خط لکھے تو بے تکلف لکھے، اب آپ سوچ سوچ کر مضمون بنا رہے ہیں، عبارت آرائی کر، عبارت آرائی یعنی سوچ سوچ کر ذرا کون سا لفظ لانا اور کس طریقے سے لانا اور کیسے اس کو، تو وہ بناوٹ کر رہے، آرائی یعنی بناوٹ کر رہے، لا رہے چیز کو. ایک تو ہے کہ سیدھا سیدھا سوچ سوچ کر کیا کیا کرنا ہے لکھ دیا، تو اور اس میں اپنی فصاحت اور بلاغت دکھا رہے، یعنی میں کتنا وہ رکھتا ہوں، جانتا ہوں، اور یہ کوشش کر رہے کہ عبارت بڑی خوبصورت ہو، ادبی ہو، और उसमें तशबीहात और इस्तियारे हो, यानी जैसे वो लिखने का एक अंदाज होता है, जरा पढ़े तो मजा आ जाए और उसमें अल्फाज जरा हाई किस्म के हो, लगता है कि कोई, तो इस तरीके से उसको कहते हैं इबारत आराई। तो फरमाइए भाई, इस तरह की इबारत आराई करना बड़ों को खत लिखने के मौका पर अदब के खिलाफ है। बड़ों को जब लिखो तो सीधा सादा, सीधे अल्फाज में सीधी बात हो उनको लिखा जाए, उनके सामने इस तरीके से न किया जाए। हाँ, बड़ाई, क्योंकि इसके अंदर बड़ाई शामिल हो जाती है, इसके अंदर बड़ाई शामिल हो जाती है। ये चीज दर हकीकत तकबर के नतीजे में पैदा होती है, इसलिए कि वो ये चाहता है कि जब मेरा खत बड़े के पास जाए तो वो खत बड़ा सजा बना हो, सजा बना हो, आरास्ता पैरास्ता हो, ताकि मेरे बारे में उनका तासुर अच्छा हो कि आदमी बड़ा पढ़ा लिखा है और बड़ा फसीह और बलीग है और बड़ा अदीब है, हालांकि जिसको खत लिखा है वो बड़ा है। तुम जैसे कैसे भी हो, तुम जैसे कैसे भी हो, वो तुम्हारी हकीकत को जानता है, इसलिए इस बनावट की कोई जरूरत नहीं, बल्कि सीधे सादे बेतकल्लुफ तौर पर जो अल्फाज जहन में आए वो लिखते चले जाओ, वो लिखते चले जाओ। तो ये है, ना हर काम में बेतकल्लुफी हो। हजरत थानवी रहमतुल्लाह अलैह का मजाक ये था, हमारे हजरत थानवी रहमतुल्लाह अलैह का मजाक ये था कि बेतकल्लुफ काम करो। क्या मजाक था? आदत, मजाक यानी आदत, तबीयत। क्या था कि बेतकल्लुफ काम करो, अमल में भी बेतकल्लुफ रहो, बात करने में भी बेतकल्लुफ रहो, लिखने में भी बेतकल्लुफ रहो। यानी आजकल है ना, जरा इंसान किसी के सामने तो जरा बनाकर बनावट करके, यानी कहीं जाने में भी जरा टिप टॉप करके जाओ, भाई उसमें भी बेतकल्लुफ। कुछ लिखना है तो बोला जरा अच्छी चीजें और अच्छी इबारत और अच्छे अल्फाज, नहीं बेतकल्लुफ, जो अल्लाह ताला निकाल दे। तो फरमा बेतकल्लुफ रहो। हजरत वाला फरमाते हैं कि मजलिस में जिस तरह चाहो आराम से बैठो, बेतकल्लुफ होकर बैठो, किसी खास नशिस्त का एहतमाम न करो। इसी तरह बेतकल्लुफी से खत लिखो, अलबत्ता इतना जरूर है कि बदतमीजी और बेअदबी की बात न करो। हाँ, इतना जरूर कि बदतमीजी ना हो जाए, बेअदबी ना हो जाए, बाकी अल्फाज सीधे साधे। इसलिए हजरत वाला ने फरमाया कि बड़ों के साथ इबारत आराई मुनासिब नहीं है। एक मलफूज में हजरत थानी रहमतुल्लाह अलैह ने फरमाया कि मुझे उलमा से शिकायत है। हजरत थानवी ने फरमाया मुझे उलमा से शिकायत है कि हम लोग अपने को बहुत बड़ा समझते हैं, कि आवाम को पहले सलाम करने से हमको आर आती है। आवाम को पहले सलाम करने से हमको आर आती है, बल्कि इसके मुंतजिर रहते हैं कि पहले दूसरे हमको सलाम करें। होते हैं ना बाजे, जल्दी नहीं करते हैं, ये भी तकब्बुर का एक शाखसाना होता है, यानी ये भी एक अलामत है। हम चाहते हैं कि दूसरा हमें सलाम करे, शर्म आती है, यानी शर्म आती है। तो हम सलाम न करें, ये बात खास तौर पर उलमा के अंदर पाई जाती है, इनके दिमाग में आ जाता है कि चूंकि हम आलिम हैं लिहाजा हम मुक्तदा है, और मुक्तदा यानी बड़े होने की वजह से सारे मखलूक का फरीजा है कि वो हमारे साथ ताजिम और तकरीम का मामला करे। हमारे हजरत वाला बड़ी अच्छी बात फरमाया करते थे, हमारे हजरत वाला बड़ी अच्छी बात फरमाया करते थे, वो बात याद रखने की है, वो बात याद रखने की। फरमाया करते थे कि भाई अगर अल्लाह ताला ने तुम्हें इल्म दिया है तो ये उसकी नेमत है, याद रखो, अल्लाह ताला ने अगर इल्म दिया है तो उसकी नेमत है, अब तुम इस नेमत को सही मसरब में इस्तेमाल करो, اس نعمت کو اپنی بڑائی کا ذریعہ کیوں بناتے ہو؟ حقیقت میں تم بھی ایسی مخلوق ہو جیسے ساری مخلوق ہے. تم میں اور ان میں کیا فرق ہے؟ صرف اتنا فرق ہے کہ اللہ تعالیٰ نے تمہیں ان کے مقابلے میں ایک نعمت زیادہ عطا فرما دی, لہذا اس پر اللہ تعالیٰ کا شکر ادا کرو, اس کو صحیح مصرف میں یعنی خدمت خلق میں استعمال کرو. اس کے نتیجے میں تمہارے علم کا نور اور اس کا فیض پھیلے گا, پھیلے گا. اللہ اکبر. اس کے نتیجے میں اس کا فیض پھیلے گا, اس کی خوشبو دنیا میں پھیلے گی, اس کا فائدہ ہوگا. یہ مناسب نہیں کہ اس علم کو اپنی بڑائی کا ذریعہ بنا کر بیٹھ جاؤ. اگر اللہ تعالی چاہے تو ایک لمحے میں یہ علم سلب کر لے, چھین لے. جس اللہ نے دیا ہے وہ اللہ چھین بھی سکتا, سلب کر لے. لہذا کس بات پر ناز کرتے ہو؟ اس لیے اس علم پر اللہ تعالیٰ کا شکر ادا کرو, اس کو صحیح مصرف یعنی خدمت خلق میں استعمال کرو اور خادم بن جاؤ. جی اللہ اکبر. ہمارے حضرت والا رحمت اللہ علیہ بڑی قیمتی بات فرمایا کرتے تھے. جی یہ بھی جاہی کی باتیں ہیں سب, تکبر جاہ سے ہوتا ہے, لیکن عنوان تکبر دے دیا ہے, لیکن حقیقت میں سب جاہ بتا رہے کہ دیکھو دوسرا سلام کرے مجھے, میں سلام میں پہلے کو, یہ کیا ہے؟ سب جا ہے. دوسرے مناسب غیر اختیاری ہے. ہمارے حضرت والا رحمت اللہ علیہ بڑی قیمتی بات فرمایا کرتے تھے, اللہ تعالیٰ اس پر عمل کرنے کی توفیق عطا فرمائے, آمین. اگر اس پر عمل ہو جائے تو سارے تکبر اور غرور کی جڑ کٹ جائے, سب کٹ جائے. فرمایا کرتے تھے کہ بھائی میں تمہیں ایک منصب بتاتا ہوں, یہ ایسا منصب ہے کہ کوئی شخص تم سے منصب چھینے گا نہیں, وہ جس طرح بھی بات ہوئی تھی. اور اس منصب کے حاصل ہونے کے نتیجے میں تمہارے ساتھ کوئی شخص حسد نہیں کرے گا, جبکہ دنیا کے دوسرے مناصب یعنی عہدے مناصب کا حال یہ ہے کہ نہ تو ان کا حاصل کرنا اپنے اختیار میں ہے. مثلا تم چاہو کہ صدر مملکت بن جاؤ, پرائم منسٹر بن جاؤ, کیا یہ تمہارے اختیار میں ہے؟ اور پھر فرض کرو کہ اگر تم پرائم منسٹر بن بھی گئے تو کتنے حسد کرنے والے تم پر حسد کریں گے, اور ہر وقت اس بات کا خطرہ بھی رہے گا کہ معلوم نہیں کب یہ منصب چھین لیا جائے. اس لیے فرماتے تھے کیا بنو, گزشتہ بات آئی تھی, کیا بنو؟ خادم بنو. خادمیت کا منصب اختیار کر لو کہ لوگ کہنے لگے بھائی یہ سب کی خدمت کرتا ہے خادم. آج کل کی سیاست میں ہے کہ اگر کوئی وزیر اعظم بن گیا تو اب اس کو ہر وقت فکر رہتی ہے کہ میرے نیچے سے کہیں یہ کرسی نہ کھسک جائے, کیونکہ کرسی پر بیٹھا ہے نا, تو وہ سوچتا ہے کرسی کوئی نیچے سے چھین نہ لے, میں دڑام سے گر جاؤ. تو وہ ذرا کرسی کو مضبوط بھی رکھتا ہے, یا تو ٹوٹ نہ جائے یا تو چھین نہ جائے. ارے سمجھ گئے, ہاں یہ کرسی. تو اب اس کے دن رات اسی پریشانی میں بسر ہوتے ہیں, کیا ہے کہ کرسی یا تو ٹوٹے نہیں یا تو چھینے نہیں, اور اپنی کرسی بچانے کی فکر سوار رہتی ہے. تو حضرت فرمایا کرتے تھے کہ میں تم کو ایک ایسی بات بتاتا ہوں, ایسا منصب بتاتا ہوں, ایسا کام بتاتا ہوں جس کو حاصل کرنا اپنے اختیار میں ہے, اور اگر حاصل کر لیا تو اس منصب پر تم سے کوئی حسد نہیں کرے گا, اور کوئی تم سے وہ منصب نہیں چھینے گا. وہ خادم کا منصب ہے کہ ہر ایک کے خادم بن جاؤ اور خادمیت اختیار کر لو. جی خادم بن جاؤ. اللہ اللہ, واقعتا کسی کے یہاں مہمان بھی بنو تو خادم بن کے بنو. خادم کیا کرے گا؟ اس مہمان کے پکانے میں بھی ساتھ دے گا, برتن دھونے میں بھی ساتھ دے. ارے بولے تم تو مہمان ہو, تم کا بولے میں تو خادم ہوں. آج تو مہمان میں دیکھے سا, تو اب وہ مخدوم اور وہ میزبان خادم بن گیا, تو اس کو شکایت ہوگی. اگر یہ بھی خادم بن جائے تو ساتھ ساتھ میں اس کا بھی ہاتھ بٹائے دسترخوان لگانے میں, تو وہ کہیں گے یار اب یہ ایسی چیز ہے کہ اس میں توازو بھی رہتی ہے اور محبتیں بھی بڑھتی ہے. تو خادم کا منصب ہے کہ ہر ایک کے خادم بن جاؤ اور خادمیت اختیار کر لو، اور یہ سمجھو کہ میں تو خادم ہوں، عوام کا خادم، مخلوق کا خادم، اپنی بیوی کا خادم، بچوں کا خادم، گھر والوں کا خادم، البتہ خدمت کے طریقے مختلف ہوتے ہیں. جی خدمت کے طریقے مختلف ہوتے ہیں، باقی ہے تو سب کے خادم. استاد، باپ اور عالم سب خادم ہیں. جو استاد بچوں کو پڑھاتا ہے وہ بھی خدمت کرتا ہے کہ نہیں؟ اب اس کی خدمت پڑھا کر ہو رہی ہے، البتہ اس خدمت کا انداز مختلف ہوتا ہے، لہذا استاد بھی خادم ہے. اسی طرح باپ اپنے بیٹے کی تربیت کرتا ہے تو وہ بھی خدمت ہے. اب خدمت کا انداز دیکھو، باپ اپنی بیٹی کی تربیت کرتا ہے تو وہ بھی خدمت ہے، یہاں تک کہ باپ بیٹے کو مار رہا ہے تو وہ بھی خدمت ہی ہے. خدمت کا انداز الگ الگ ہے، وہ بھی خدمت ہی ہے. اگر ڈانٹ رہا ہے تو وہ بھی خدمت ہی ہے، اس لیے کہ ڈانٹنے اور مارنے سے اس کا مقصد اس کے اندر اچھے اوصاف پیدا کرنا ہے، لہذا باپ بھی خادم. اسی طرح اگر تم عالم ہو تو یہ سمجھو کہ اللہ تعالیٰ نے تمہیں علم خدمت خلق کے لیے دیا ہے، تاکہ اس کے ذریعے اللہ تعالیٰ کی مخلوق کو فائدہ پہنچاؤ. بس اس علم کا مصرف یہ ہے، کہاں استعمال کا نہیں ہے کہ اس علم کی بنیاد پر اترانے بیٹھ جاؤ یا اس کی وجہ سے تکبر میں مبتلا ہو جاؤ. بس عالم بھی خادم ہے، یہ بھی آپ کے سامنے خادم بیٹھا ہے جو آپ کو پیار اور محبت سے بار بار کہہ رہا ہے، سمجھا رہا ہے، تھک رہا ہے. کیا ہے کہ کچھ اندر حاصل کر لے، کچھ ایمان بنا لے، کچھ اپنی زندگی کو تبدیل کر لے، اللہ تعالی سے تعلق کو جوڑ لے. جی تکبر کی حد، ایک ملفوظ میں حضرت والا نے ارشاد فرمایا کہ تکبر یہ ہے کہ اپنی صفات حمیدہ کو اپنا کمال سمجھے. پہلے بھی تکبر کے اندر بات گئی ہے، اپنی صفات حمیدہ کو یعنی اچھی عادتوں کو اپنا کمال سمجھے، یہ تکبر ہے. وہ فضل حق پر نظر نہ کرے، فضل حق پر نظر نہ کرے اور دوسروں کو حقیر سمجھے. باقی اپنی صفات کی نفی کرنا تواضع نہیں ہے، صفات کو اپنا کمال سمجھنا تکبر ہے. دیکھیں اپنی صفات کی نفی کرنا، بولے میں تو کچھ بھی نہیں ہوں، تو یہ تواضع نہیں ہے. مثلا حافظ کو اپنے حفظ کا اعتقاد جائز ہے، ہاں میں حافظ ہوں، میں عالم ہوں، میں شیخ ہوں، یہ کرنا جائز ہے. میں تو کچھ بھی نہیں ہوں، جیسے وہ قصہ سنایا تھا نا، وہ کسی کے نواب صاحب کے گھر میں تھے اور ذرا باہر نکلے ضرورت کے لیے، تو وہ چوکی دار نے دیکھ لیا تھا، کہا کون؟ کہا میں بڑا عالم ہوں. پتا ہے کہ بڑے مولانا ہوں، تو وہ بھی سمجھا، بولے اس وقت میں کہتا ہاں بھائی میں تو ایک عام آدمی ہوں، تو سیدھا سر پہ ڈنڈا پڑتا تھا. تو ایسا ہے، تو اپنی صفات کا اب وہاں پر ان کے اندر تکبر نہیں ہے کہ اپنے آپ کو سمجھنا، یا اپنے آپ کو نہیں میں تو کچھ بھی نہیں ہوتی، توازو بھی نہیں ہے. یاد رکھنا، اصل تکبر کمال کو اپنا سمجھنا، اور اصل توازو اللہ پر نظر رکھنا کہ اللہ کی دی ہوئی، یہ توازو ہے. بڑے مول مثلا حافظ کو اپنے حفظ کا اعتقاد، کہا میں حافظ ہوں، ہاں اس کو عطیہ الہی سمجھنا چاہیے کہ اللہ تعالیٰ کا کرم ہے کہ اللہ نے مجھے یہ نعمت دی ہے، تو ٹھیک ہے. ورنہ نہیں، ارے میں نے کورس کیا ہے، میں نے ایسا کیا ہے، میں نے محنت کی ہے، میں محنت کر کے، تو اپنا کمال سمجھنا یہ تکبر ہے، اور اللہ کی دی ہوئی نعمت سمجھنا یہ تواضع ہے. یہ مضمون پہلے بھی آ چکا ہے، اس کا حاصل یہ ہے کہ اگر کسی کو اللہ تعالیٰ نے کوئی قابل تعریف صفت عطا فرمائی ہے، تو اپنے اندر اس کے موجود ہونے کا اعتقاد کرنا بذات خود یہ تکبر نہیں ہے، بشرطے کہ اس کو حق تعالی کی عطا سمجھے، اپنے ذاتی کمال کا اعتقاد نہ رکھے. ورنہ بہت سے لوگ توازن کہتے ہیں، کسی نے پوچھا بھائی آپ عالم؟ بولے نہیں نہیں میں تو عالم نہیں. ابھی کتنی غلط بات ہو جاتی، ये क्या जाता है, वो समझते कि नहीं मैं आलिम कहूंगा तो तकब्बुर हो जाएगा, ये गलती है। बल्कि आलिम कहना चाहिए ताकि सामने वाला अदब से बात भी करे कि भाई वो आलिम शिखे। हाँ, वरना कहे नहीं नहीं बस मैं तो ऐसे ही हूं, हालांकि आलिम है लेकिन ऐसे हूं कहना, तो ये लोग इसको तवाजु समझते। हाँ, शेख कहते हाँ आपको तो खिलाफत, आपको शेख है, तो बोले नहीं नहीं मैं शेख नहीं हूं। कहो उसमें क्या हो सकता है, वो अपनी बीमारी का कुछ इलाज करा ले और परेशान हो, वो ढूंढ रहा हो और तुमने कहा नहीं हो, तो बोले मैं कहां पर आकर फंस गया। तो अपने अंदर का, इसीलिए कहते हैं ये तकब्बुर और तवाजु ये दिलों की एक कैफियत है जो अल्लाह ही जानता है जी। तो अर्ज कर चुका हूं कि अपने को अकमल समझना तकब्बुर नहीं, अफजल समझना तकब्बुर है। ये जुमला याद रखो, अकमल समझना तकब्बुर नहीं, अफजल समझना, अकमल यानी कामिल बड़ा हूं, ये समझना तकब्बुर नहीं, अफजल, हाँ मैं उससे अफजल हूं भाई, मैं हूं, अल्लाह ने मुझे अल्हम्दुलिल्लाह इस काम में कमाल अता फरमाया है। तो अकमल समझना तकब्बुर नहीं, हाँ ये है कि हाँ इन लोगों से अफजल हूं, उनसे अफजल हूं, उनसे अफजल मत समझो। हाँ, अकमल समझना तकब्बुर नहीं, अफजल समझना तकब्बुर है। मसलन एक शख्स अपने बारे में सोचे कि मुझे अरबी जबान आती है, दूसरों को नहीं आती। अब आदमी उसको कैसे इकरार करे कि मुझे अरबी नहीं आती, कैसे इकरार करे। या एक शख्स ने दूसरे निजामी दर से निजामी पढ़ा है यानी आलिम बना है और दूसरे ने नहीं पढ़ा, अब आदमी कैसे कह दे कि मैंने दर से निजामी नहीं पढ़ा, क्योंकि ये तो वाकये के खिलाफ होगा। इसलिए महज इतनी बात से तकब्बुर नहीं होता, कहा मैंने पढ़ा है, अलबत्ता तकब्बुर उस वक्त होगा जब वो इस सिफत को या तो अपना जाति कमाल समझे कि मुझे जो कुछ हासिल हुआ वो अपने जाति कमाल की वजह से हुआ, जैसे कारून ने दावा किया था इन्नमा उतीतुहु अला इल्मिन इंदी, या वो शख्स इस सिफत को हक ताला का अतिया तो समझता है लेकिन इस वस्फ की बुनियाद पर दूसरों की तहकीर करता है। तो ये तकब्बुर, एक आदमी है हक ताला का अतिया तो समझता है लेकिन साथ में दूसरों की तहकीर करता है, तो फिर आए तकब्बुर। और एक आदमी अपने को दूसरों से अफजल नहीं समझता, हाँ कि नहीं मेरे से भी आगे दूसरे होंगे लेकिन अपने आप को तो समझता है कि मैं आलिम हूं, मैं फुला हूं, मैं फुला हूं, मैं फुला हूं, तो उस पर कोई तकब्बुर नहीं है। इसलिए हाँ ये अकमल है, तो अकमल होना तकब्बुर नहीं, अफजल समझना तकब्बुर है। लेकिन अगर ये दो बातें मौजूद नहीं, यानी न तो उस वस्फ को अपना कमाल समझता है बल्कि वो समझता है कि अल्लाह ताला की अता है, जब चाहे सलब फरमा ले, और नहीं इस वस्फ की वजह से दूसरों की तहकीर करता है, तो इंशा अल्लाह वो शख्स तकब्बुर से महफूज होगा। कमाल समझना तकब्बुर नहीं है, अफजल समझना तकब्बुर है। जी, तो वरना यानी ये समझे कि ये कमाल अल्लाह ताला ने मुझे दिया है, इस वस्फ को अपना कमाल समझता है बल्कि वो समझता है कि अल्लाह ताला की अता है और जब चाहे अल्लाह ले सकता है मेरे से, अल्लाह की अता समझता है, अल्लाह जब चाहे ले सकता है, तो इंसान के अंदर फिर तकब्बुर नहीं आएगा और नहीं इस वस्फ की वजह से दूसरों को हकीर समझता है, तो इंशाअल्लाह वो शख्स तकब्बुर से महफूज रहेगा। तकब्बुर से महफूज रहेगा। तकब्बुर से हिफाजत का तरीका शुक्र करना है। क्या हिफाजत का तरीका? ओहो, 48 हो गया। शुक्र करना, शुक्र करना। इस तकब्बुर से हिफाजत का तरीका भी यही है कि जब कभी अपनी किसी अच्छी सिफत पर निगाह जाए तो उस पर अल्लाह ताला शानों का शुक्र अदा करो कि अल्लाह, ए अल्लाह, आपने अपने फजल करम से मुझे ये सिफत अता फरमाई, मैं इसका मुस्तहिक नहीं था। शुक्र के अंदर खुद उस बात का एतराफ दाखिल है कि अल्लाह मैं इसका मुस्तहिक नहीं था, آپ نے اپنے فضل و کرم سے مجھے صفت عطا فرما دی. جس وقت آدمی یہ تصور کرے گا تو انشاءاللہ تکبر کی جڑ کٹ جائے گی. اسی بات کو حضرت والا فرماتے ہیں کہ تکبر یہ ہے کہ اپنی صفات حمیدہ کو اپنا کمال سمجھے, عطا و فضل حق پر نظر نہ کرے, یہ تکبر. تکبر یہ ہے کہ اپنی صفات حمیدہ کو اپنا کمال سمجھے, عطا و فضل حق پر نظر نہ کرے, یعنی اللہ تعالی کی دی ہوئی عطا پر نظر نہ ہو, یہ ہے, تو یہ تکبر. اور دوسروں کو حقیر سمجھے. البتہ اپنی صفات کی نفی کرنا تواضع نہیں. یہ حضرت کا جملہ تھا, اس کی یہ تشریح تھی. چلو انشاءاللہ دوسرا کل کریں گے. اللہ, تھوڑی دیر مراقبہ کر لیں.